يحكم به ذو عدل منكم يحكم به ذو عدل منكم هديا بالغ الكعبة أو كفارة طعام مساكين أو كفارة طعام مساكين أو عدل ذلك صياما ليذوق وبال أمره عفى الله عما سلف ومن عاد فينتقم الله منه والله عزيز ذو انتقام أحل لكم صيد البحر وطعامه متاعا لكم وللسيارة وحرم عليكم صيد البر ما دمتم حرما واتقوا الله الذي إليه تحشرون. إن آيات كريمة کا ترجمہ یہ ہے جو لوگ ایمان لے آئے ہیں ان آیات کریمہ کا ترجمہ یہ ہے کہ اے ایمان والو تمہیں شکار کے کچھ جانوروں کے ذریعے ضرور آزمایا جائے گا اے ایمان والو اللہ تمہیں شکار کے کچھ جانوروں کے ذریعے ضرور آزمائے گا جو تمہارے ہاتھوں اور تمہارے نیزوں کی زد میں آ جائیں گے تاکہ وہ جان لے کہ کون ہے جو اسے دیکھے بغیر بھی اس سے ڈرتا ہے پھر جو شخص اس کے بعد بھی حد سے تجاوز کرے گا وہ دردناک سزا کا مستحق ہوگا اے ایمان والو جب تم احرام کی حالت میں ہو تو کسی شکار کو قتل نہ کرو اور اگر تم میں سے کوئی اسے جان بوجھ کر قتل کر دے تو اس کا بدلہ دینا واجب ہوگا جس کا طریقہ یہ ہوگا کہ جو جانور اس نے قتل کیا ہے اس جانور کے برابر چوپایوں میں سے کسی جانور کو جس کا فیصلہ تم میں سے دو دیانتدار تجربہ کار آدمی کریں گے کعبہ پہنچا کر قربان کیا جائے یا اس کی قیمت کا کفارہ مسکینوں کو کھلا کر ادا کیا جائے یا اس کے برابر روزے رکھے جائیں تاکہ وہ شخص اپنے کیے کا بدلہ چکھے پہلے جو کچھ ہو چکا اللہ نے اسے معاف کر دیا اور جو شخص دوبارہ ایسا کرے گا تو اللہ اس سے بدلہ لے گا اور اللہ اقتدار اور انتقام کا مالک ہے تمہارے لیے سمندر کا شکار اور اس کا کھانا حلال کر دیا گیا ہے تاکہ وہ تمہارے لیے اور قافلوں کے لیے فائدہ اٹھانے کا ذریعہ بنے لیکن جب تک تم حالت احرام میں ہو تم پر خشکی کا شکار حرام کر دیا گیا ہے اور اللہ سے ڈرتے رہو جس کی طرف تم سب کو جمع کر کے لے جایا جائے گا پیچھے جو آیتیں گزری ہیں ان میں اللہ تبارک و تعالی نے مسلمانوں کو یہ خطاب فرمایا تھا کہ تم جو چیزیں اللہ تعالی نے حلال کر دی ہیں پاکیزہ چیزیں ہیں ان کو اپنی طرف سے حرام قرار نہ دو جیسا کہ مشرکین عرب کیا کرتے تھے اب اس کے برعکس چیز کا بیان ہو رہا ہے کہ جو چیز اللہ تبارک و تعالی نے حرام کر دی ہے اس کو حلال نہ سمجھو اور اس کو حلال سمجھ کر استعمال بھی نہ کرو تو اس میں بنیادی طور پر ان آیات میں حالت احرام میں اور حدود حرم میں جو شکار ممنوع ہے اس کی کچھ تفصیلات بیان فرمائی ہے اور یہ ایک عجیب اسلوب ہے کہ جو اصل حکم ہے وہ تو ان آیات کے آخر میں آیت نمبر 96 میں بیان فرمایا گیا کہ وَحُرِّمَ عَلَيْكُمْ صَيْدُ الْبَرِّ مَا دُمْتُمْ حُرُمًا کہ جب تک تم حالت احرام میں ہو تو تمہارے لیے خشکی کا شکار حرام کر دیا گیا ہے بظاہر قاعدہ کا تقاضا یہ معلوم ہوتا ہے کہ پہلے یہ اصولی حکم بیان فرما دیا جاتا اور اس کے بعد پھر جو آگے تفصیلات آ رہی ہیں وہ بیان فرمائی جاتی ہیں. لیکن قبل اس کے کہ وہ اصولی حکم بیان کیا جائے, اللہ تبارک و تعالیٰ نے اپنے فضل و کرم سے کچھ ایسی حالتیں بیان فرمائی ہیں جن میں انسان اس حکم کی خلاف ورزی کا مرتکب ہو سکتا ہے اور انسان کی آزمائش کا یہ مرحلہ پیش آ سکتا ہے کہ جس میں وہ اس حکم کی خلاف ورزی کا مرتکب ہو. تو پہلے ان حالتوں کا ذکر کر دیا تاکہ تم پہلے سے متنبہ رہو کہ ایسا نہ ہو کہ تم اپنے نفسانی خواہشات کی بنا پر یا حالات کو دیکھتے ہوئے, حالات کی آسانی کو دیکھتے ہوئے تم کسی گناہ میں مبتلا ہو جاؤ. چونکہ اصل مقصود ان سارے احکام میں بنیادی طور پر یہ ہوتا ہے, شریعت کے تمام احکام میں, کہ یہ آزمائش ہوتی ہے, بندے کو آزمایا جاتا ہے کہ جو حکم دیا جا رہا ہے یہ اس پر دل و جان سے عمل کر رہا ہے یا نہیں. لہذا پہلے آزمائش کا ذکر فرمایا گیا اور فرمایا گیا کہ جب تم حالت احرام میں ہوگے یا حدود حرم میں ہوگے تو بعض اوقات تمہیں اللہ تعالیٰ آزمائے گا. کس طرح آزمائے گا؟ کہ کھلے بندوں تمہارے سامنے شکار آ جائے گا اور وہ تمہاری دسترس میں ہوگا, تم اسے ہاتھ سے بھی پکڑ سکو گے, تم اپنے نیزوں کے ذریعے بھی اس کو زخمی کر کے شکار کر سکو گے. اور یہ اہل عرب کی, اس کے ہاتھ میں نیزہ ہے, اس ایک نیزے کے وار سے بھی اس کو شکار کر سکتا ہے. تو اس کے شوق کی کیفیت کیا ہوگی؟ تو ایک شکاری آدمی جو شکار ہی کا شوقین ہے, اس کے ساتھ یہ صورتحال پیدا ہو جائے تو ایک بہت بڑی ترغیب اس کو حاصل ہوتی ہے. تو اللہ تعالیٰ فرماتے ہیں کہ ایمان والو, لیبلونکم اللہ, اللہ تعالیٰ تمہیں آزمائیں گے, ضرور آزمائیں گے. لیبلونکم کا صیغہ بڑے تاکید کا ہے, جس کے معنی یہ ہے کہ یہ صرف واقعہ ہونے والا نہیں ہے بلکہ پکی بات ہے کہ ضرور ہوگا, کہ تمہیں آزمائے گا اللہ تعالیٰ, بشیئم من الصید, کسی بھی شکار سے. بعض مفسرین نے یہاں بشیئن کے لفظ سے یہ ذکر بھی فرمایا ہے کہ اس سے اشارہ اس طرف ہے کہ بعض اوقات بالکل چھوٹا سا جانور ہوگا اور جتنا چھوٹا ہوتا ہے اتنا اس کا شکار بھی آسان ہوتا ہے. تو فرض کرو کہ ایک پرندہ ہی ہے اور وہ ہاتھ میں آ گیا, تو کوئی بھی شکار ہوگا وہ اللہ تعالیٰ اس سے تمہیں آزمائے گا کہ تنالہ ایدیکم برماحکم, جس پر پہنچ جائیں گے تمہارے ہاتھ اور تمہارے نیزے. یہ سب کچھ کیوں ہوگا؟ لیعلم اللہ من یخافہ بالغیب, تاکہ اللہ تبارک و تعالی جان لے کہ کون ہے جو اللہ تبارک و تعالی کو دیکھے بغیر اس سے خوف رکھتا ہے. اب یہ شروع میں بھی آزمائش کا ذکر ہے اور اس کے آخر میں بھی آزمائش کا ذکر ہے کہ اللہ تبارک و تعالی دیکھنا چاہتا ہے کہ تم میں سے کون ہے جو اللہ سے ڈرتا ہے, اس حالت میں بھی جب کہ اللہ تعالیٰ اس کے سامنے نہیں ہے. فمن اعتدى بعد ذلك, پھر اس کے بعد بھی کوئی اگر زیادتی کرے گا, فله عذاب الیم, تو اس کو دردناک عذاب ہوگا. یہ اللہ تبارک و تعالیٰ نے پہلے آزمائش کا ذکر کر دیا کہ دیکھو یہ آزمائشیں تمہیں پیش آئیں گی اور ان آزمائشوں سے سرخرو ہو کر نکلنا یہ تمہارا کام ہے, اگر نہیں نکلو گے تو پھر اللہ بچائے تمہیں دردناک عذاب کا سامنا کرنا پڑے گا. फिर आगे जो असल हुक्म है वो फरमाया कि या अय्युल्लज़ीना आमनू ला तक्तुलु सैदा व अंतुम हुरम, ए ईमान वालो शिकार को कत्ल न करो जबकि तुम हालत अहराम में हो। अब सवाल पैदा हुआ कि अगरचे हुक्म तो ये दे दिया गया है कि शिकार न करो और ये भी बता दिया गया है कि अल्लाह ताला की तरफ से आजमाइश होगी, उसमें तुम्हें पूरा उतरना होगा, उसके बावजूद अगर कोई शख्स फिसल जाए इस आजमाइश में पूरा न उतरे और उससे गलती हो जाए और वो शिकार कर बैठे, तो उसका तरीका क्या होगा? तो बारी ताला फरमा रहे हैं कि उसको मायूस होने की ज़रूरत नहीं है, वो एक हम तरीका बता देते हैं जिससे कि उसके इस अमल का कफ़ारा हो जाएगा और आइंदा के लिए फिर उसको सबक मिल जाएगा। वो कफ़ारा क्या है? उसका ख़ुलासा ये है, पहले ख़ुलासा समझ लें तो फिर तर्जमा करना में आसानी होगी। ख़ुलासा यह है कि अगर किसी शख्स ने कोई जानवर शिकार किया तो ये देखे कि उस जानवर से मिलता जुलता कौन सा जानवर ऐसा है जो चौपाए होते हैं, जिनकी कुर्बानी की जाती है। मसलन हरन है तो उसके उस जैसा बकरी है, अगर नील गाय है तो उसका जैसा जैसी गाय है, कोई और बड़ा जानवर है तो उसके जैसा ऊंट है। तो जिस किस्म के जानवर को उसने शिकार किया तो उसके मिसल किसी जानवर की कुर्बानी देना ज़रूरी होगा जो हुदूद हरम में जाकर कुर्बानी की जाए। मसलन हरन का शिकार किया तो बकरी उसके करीब करीब है तो बकरी कुर्बान करें, और या फिर ऐसा करें कि उसके बराबर मसाकीन का को खाना खिला दें। ये बात कि कौन सा जानवर किस जानवर के मुशाबे है, और ये बकरी के मुशाबे है या गाय के मुशाबे है या ऊंट के मुशाबे है, तो उसका फ़ैसला जो है वो ये फरमाया कि बेहतर यह है कि दो आदिल शख्स, इंसाफ करने वाले, जिनमें ये बात भी दाखिल है कि वो तजर्बाकार हों, उनसे फ़ैसला कराए कि कौन सा जानवर उस जानवर के मुशाबे है जो मैंने शिकार किया है। अगर उसने कहा कि बकरी है तो उस बकरी के मुताबिक बकरी को कुर्बान कर दे। और इसमें तफसील फुकहाए कराम ने मुख्तलिफ अहादीस वगैरह की रोशनी में ये बताई है कि जानवर अगर ऐसा है जो हलाल नहीं था, जैसे शेर को मार दिया, चीते को मार दिया, तो उस सूरत में कीमत जो है वो एक बकरी की कीमत से ज़्यादा नहीं होगी। तो एक तो इख्तियार यह है कि बकरी को कुर्बान कर दे, और दूसरा इख्तियार यह है कि बकरी की कीमत लगाए, और कीमत लगाए भी उन्हीं दो आदमियों के ज़रिए जो तजर्बेकार हों, अगर दो ना हों तो एक से भी काम चल जाएगा। तो अगर वो हराम जानवर था तो कीमत एक बकरी से ज़्यादा नहीं होगी, और अगर वो जानवर हलाल था तो जितना भी तखमीना होगा वो सब वाजिब होगा। और दोनों हालों में आगे उसको तीन सूरतों में इख्तियार है, चाहे तो उस कीमत का कोई जानवर हसब शरायत कुर्बानी के ख़रीद ले और हुदूद हरम के अंदर ज़बह करके फ़ुकरा को बांट ले, या उस कीमत के बराबर गल्ला सदक़े फितर के शरायत के मुताबिक एक मिस्कीन को निसफ सा दे दिया जाए, जो हमारे हिसाब से पौने दो सेर गंदुम होता है। वो फ़र्क़ा फ़करा में तकसीम कर दे, और या हर मिस्कीन के हिसाब से जितने मसाकीन को वो गल्ला पहुंच सकता हो उतने शुमार से रोज़े रख ले, यानी जो कीमत मुतय्यन हुई थी और उस कीमत को फ़करा में तकसीम करना था, तो जो कीमत उसको पहुंची थी, जितना गल्ला पहुंचा था, जितने मसाकीन को दिया गया था, अगर 10 मसाकीन को दिया गया था तो 10 रोज़े रख ले, 5 को दिया गया था 5 रख ले। और रोज़े में ये कैद नहीं है कि हुदूद हरम ही में रखे, बल्कि उस सूरत में वो हुदूद हरम से बाहर भी रख सकता है। तो फरमाया कि फजाज़ा मिसलुमा कतल मिनन्ना मन कतल मिनकुम मुतअम्मिदन, जो शिकार को जानबूझकर कत्ल करे, फजज़ा उन, तो उसका बदला है, क्या बदला है कि चौपायों में से उस जानवर के मिसल जिसको उसने कत्ल किया है, और इस मिसलियत का तायुन करेंगे यहकुम बिही ज़बा अदल मिनकुम, कि दो मोतबर आदमी तय करें कि ये जानवर फलां जानवर के मुशाबे है, उसको हदियन बालिगल काबा, उसको हदी बनाया जाए यानी कुर्बानी की जाए जो काबे तक पहुँचे, यानी हदूद हरम में उसको कुर्बान किया जाए, और कफारतुन तामु मसाकिन, या फिर कफारा हो मिस्कीनों को खाना खिलाने का। और जैसा मैंने अर्ज़ किया कि अहादीस की रोशनी में उसका मतलब ये है कि जो कीमत बनी है उस जानवर की, उस जानवर को की कीमत को मसाकीन के दरमियान तकसीम किया जाए, और आदल जाली का सियामन, या जितने मसाकीन को सदका करना था उनके बराबर रोज़े रखे, लियज़ूक़ वबाल अम्रिह, ताकि वो अपने काम का बबाल चखे। फिर दोबारा वही बात फरमाई जो पीछे शराब के बारे में फरमाई थी, अफल्लाहु अम्मा सलफ। इन आयात के नुजूल से पहले जो कुछ हो गया तो अल्लाह तबारक व ताला ने उसको माफ़ कर दिया, क्योंकि उस हद तक ये सब तफसीलात सामने नहीं आई थी, तो इस वास्ते लोगों को माजूर करार देकर उनके उनकी इस गलती को माफ़ कर दिया गया। लेकिन वमन आदा, अगर कोई फिर दोबारा करे, फ़यन्तक़िमुल्लाहु मिन्हु, तो अल्लाह उससे बदला लेगा यानी अजाब देगा, वल्लाहु अज़ीज़ुन ज़ु इंतिक़ाम, और अल्लाह ताला साहिब इक़्तदार है, तमाम कायनात पर उसका इक़्तदार है, ज़ु इंतिक़ाम, और वो बदला लेने वाला भी है। अलबत्ता साथ ही फिर आगे एक इस्तिस्ना कर दिया कि उहिल्ला लकुम सैदुल बहरी व तआमुहु, ये जो शिकार को करने की ममानात हालत अहराम में की गई है तो ये खुश्की के शिकार की हद तक महदूद है, लेकिन समंदर का शिकार तुम्हारे लिए हलाल कर दिया गया है, शिकार भी हलाल कर दिया व तआमु, उसका खाना भी हलाल कर दिया। जैसे मछली है तो हालत अहराम में अगर मछली पकड़े तो उसमें कोई हर्ज नहीं है, पकड़ने में भी कोई हर्ज नहीं और उसको खाने में भी कोई हर्ज नहीं, मताअ लकुम वलि सय्यारा, और ये इसलिए किया गया ताकि तुम्हें नफ़ा हासिल हो सके, तुम उससे लुत्फ़ानंदोज़ हो सको हालत सफ़र में, वलि सय्यारा, जो काफ़ले चलते हैं तो उन काफ़लों को खाने पीने की तंगी पेश ना आए, तो इसलिए खुश्की का शिकार तो अगरचे मना कर दिया गया है लेकिन समंदर का शिकार तुम्हारे लिए जायज़ है। बहुर्रिमा अलैकुम सईदुल बर्रि मा दुमतुम हुरमा, अलबत्ता दोबारा हम ताकीद करते हैं कि खुश्की का शिकार तुम्हारे लिए हराम कर दिया गया है जब तक कि तुम हालत अहराम में हो। खुलासा ये निकला कि पानी के जानवर मछली वगैरह वो तुम्हारे लिए हलाल कर दिए गए, और इसमें तफसील है, फुकाहे कराम ने इसके ऊपर लंबी बहसें की हैं कि समंदर का कौन सा शिकार हलाल है, कौन सा नाजायज़ है या मकरूह है, वो तफसील का यहाँ पर मौका नहीं है। लेकिन सवाल यह है कि आदमी के लिए, इंसान को अल्लाह ताला ने यह आसानी पैदा फरमा दी कि सफ़र के दौरान अगर कोई समंदर आ जाए, कोई दरिया आ जाए, कोई नहर आ जाए जिसमें मछलियाँ हों, तो वो तुम्हारे लिए हलाल है कि तुम मछलियाँ पकड़ो। और आखिर में वही बात जो अल्लाह ताला हर हुक्म के आखिर में फरमाते हैं, वत्तकुल्लाह, अल्लाह से डरो, अल्लाह तबारक व तआला का तक्वा इख्तियार करो, वो अल्लाह अल्लज़ी इलैहि तुहशरून, जिसकी तरफ तुम्हें जमा करके ले जाया जाएगा। وآخر دعوانا الحمد لله رب العالمين. www.darsquran.com